के लिए बल्कि ग्लोबली भी और वेस्टर्न कंट्रीज भी शायद इसी चीज की पॉजिटिविटी की तरफ देख रही हैं इस मुहिदे से जिस भी जानब बढ़ना जा रहा है ये पॉलिटिकल एरिना.
अच्छा,
एक तो ये बात हो गई. नेगेटिविटी डेफिनेटली उससे आप नजरअंदाज नहीं कर सकते नेगेटिविटी जब हम देखते हैं कि ईरान और सऊदी कशीदगी जो है वो अगर बढ़ती जाएगी. और मैं समझती हूँ वो सेक्टेरियन स्ट्राइफ सिर्फ नहीं है, वो रीजनल पॉलिटिकल कशीदगी भी इख्तियार कर गया है. क्योंकि आपको पता है सऊदीया जो है एक बड़ी ताकत है और हमेशा से पर्शियन और अरब फ्लैंक्स की जो राइवलरी रही है वो कोई नई चीज नहीं है मिडल ईस्टर्न पॉलिटिक्स में. तो अगर ईरान इतना ओपन अप करेगा और रीजनल कंट्रीज या वेस्टर्न कंट्रीज उसको अलाउ करेंगी कि वो ओपन अप करे, चाहे यूरोपियन मार्केट्स में हो जाए या इस रीजन में हो जाए, तो डेफिनेटली सऊदीया जो है वो अनईजी जरूर होगा. और कुछ नजर भी आ रहा है कि वो अनईजी है. तो ये नेगेटिविटी, इसको अब देखना है कि किस तरह से रीजनल कंट्रीज जो है उसके साथ डील करती हैं और स्पेसिफिकली पाकिस्तान और वेस्ट जो है वो उसको किस तरह से टोन डाउन करने की कोशिश करता है.
अच्छा बिनिश, हमारे साथ रहिएगा, हमें ज्वाइन किया है लॉर्ड नजीर ने लंदन से. लॉर्ड नजीर, ये बताइए कि सूरत हाल आपके सामने है. यूरोपीय यूनियन और अमरीका के साथ माहिदा हुआ ईरान का, IAEA ने तस्दीक कर दी है कि माहिदे पर अमल दरामद हो रहा है. इस माहिदे के तहत जो सेंक्शन उठाई जाएंगी, ईरान के तकरीबन 100 बिलियन डॉलर के जो असेट्स फ्रीज थे उनको अब वो वागुजार कर दिया जाएगा, वो उनको मिल जाएंगे. दूसरी जानब अमरीका और ईरान के दरमियान प्रिजनर्स का भी तबादला हुआ है. आप किस तरह देखते हैं वर्ल्ड पॉलिटिक्स के पर्सपेक्टिव में से?
ये भी बहुत खुशाइंद है, ये बहुत अच्छी बात है, क्योंकि काफी अरसे से तकरीबन 35 साल से कुछ ना कुछ तो ईरान के ऊपर सैंक्शंस वगैरह लगी हुई थी, लेकिन पिछले 8 साल से सख्त किस्म की सैंक्शंस थी. तो ये सैंक्शंस लिफ्ट होने के बाद अब हमने देखा है कि पहले ही एयरबस के 100 से ज्यादा ऑर्डर्स जो हैं वो यूरोप को मिल चुके हैं. ऐसे ही हमारी जितनी भी कंपनीज हैं, चाहे वो तेल की जो कंपनीज हैं उनके कॉन्ट्रैक्ट्स या इंफ्रास्ट्रक्चर के काम जो हैं, बल्कि बड़ी बड़ी कंपनीज जो हैं ऑलरेडी स्पैनिश और यूरोपियन कंपनीज पहले ही वहाँ पे फ्रेंच कंपनीज जा चुकी हैं. बरतानिया और अमेरिका की जो कंपनीज हैं वो ऑयल रिफाइनरीज में नई टेक्नोलॉजीज, फिर उनके बहुत सारे दूसरे ऐसे सेक्टर्स हैं जिसमें उनको सख्त ज़रूरत है, क्योंकि वो पुरानी टेक्नोलॉजी के साथ काम कर रहे थे. तो मार्केट ओपन होगी, लेकिन मेरे ख्याल में जिस तरह बिनेश ने कहा, सियासी तौर पे एक नई कॉम्प्लिकेशन, एक तो सऊदी अरेबिया की वजह से और टेंशन जो 34 कंट्रीज का अलायंस बना है उसमें ईरान, इराक, सीरिया नहीं है और वो रशिया के साथ अलाइंड है. तो टेंशन जो है वो कम नहीं होगी बल्कि रीजनल कशीदगी बढ़ जाएगी. मैं समझता हूँ कि ये अच्छी बात है कि मियां नवाज शरीफ साहब और जनरल रहील शरीफ साहब ट्यूसडे को सऊदी अरेबिया जा रहे हैं और उसके बाद ईरान भी जाएंगे. और अगर वो कोशिश करें तो टेंशन कम करने के लिए, आई डोंट थिंक वो सक्सीड होंगे, लेकिन कम अज कम अपने मुल्क के लिए, पाकिस्तान के लिए ये बहुत अच्छी बात है कि वो कोशिश करें कि रिकन्सिलिएशन हो. रिकन्सिलिएशन उस वक्त तक नहीं होती जब तक यमन का मसला, सीरिया का मसला, इराक का मसला, सऊदी अरेबिया के बहुत सारे ऐसे अपने हलके हैं, चाहे वो ईस्टर्न प्रोविंस हो, बहरेन हो, ये मसाइल सारे के सारे होलसम जब तक ये डील नहीं होती. और उसमें मेरे ख्याल में अमेरिका यूरोप का कोई हाथ नहीं है उसमें अपना, जब तक इनकी अपनी गुडविल यानी विलिंगनेस टू नेगोशिएट एंड विलिंगनेस टू डू समथिंग अबाउट इट, तो ये जो इंटरनेशनल कशीदगी है वो थोड़ी देर के लिए, मैं एक बात गुजारिश करना चाहता हूँ, मेरे ख्याल में ये कभी मुमकिन नहीं हो सकता कि ये जो सैंक्शंस हैं और ये टेंशन हमेशा के लिए खत्म हो जाएगी. मैं उन लोगों में से नहीं हूँ जो जनाब भांगड़ा डालते हैं कि जनाब अब तो ये सब कुछ ठीक हो जाएगा. ये 2-3 सालों के लिए, 4 सालों के लिए ठीक होगा. जब चेंज वहां पे ईरान में दोबारा आएगी तो कशीदगी दोबारा बढ़ेगी. और क्योंकि जब जब भी ईरान को कोई थ्रेट हुई, چاہے وہ ابھی بی بی سی کے پچھلے ہفتے ایک رپورٹ تھی, چاہے میرے خیال میں غلط تھی, کہ سعودی عربیہ کے پرنس اور جو ان کے فارن منسٹر پاکستان اس لیے گئے ہیں کیونکہ وہ ریڈی میڈ نیوکلئر ویپنز خریدنے کے لیے, چاہے یہ غلط بات ہو سکتی ہے, لیکن کیونکہ جس اس طرح کی اگر وہ تھریٹ سامنے آئیں گی, چاہے وہ اسرائیل کی طرف سے ہوں, اسرائیل بھی کہہ سکتا ہے ہم نے نیوکلئر ویپن جو ہے وہ سعودی عربیہ کو دی ہے, کوئی اور کہہ سکتا ہے کہ نیوکلئر ویپن سعودیہ نے اکوائر کی ہے, تو ایران پھر اپنا بنانا شروع کرے گا, پھر سینکشنز دوبارہ آ جائیں گی. یہ پرماننٹ سولوشن نہیں ہے, لیکن کم از کم اب تھوڑی دیر کے لیے یہ سولوشن جو ہے وہ نظر آ رہا ہے.
اچھا ایک بات لارڈ نذیر یہ اور بتائیے کہ جیسے ابھی بزنس نے بھی کہا اور آپ نے بھی اس پہ ٹچ کیا ہے کہ یہ جو صورتحال یہ کس طرح سے پلے اپ کرے گی, اور یہ جو قیدیوں کا تبادلہ ہوا اس کی کتنی سگنیفیکنس ہے؟
میرے خیال میں یہ امپورٹنٹ ہے کیونکہ ایران کے لیے وہ زیادہ امپورٹنٹ تھی. جو امریکن سٹیزنز ہیں وہ سارے ایران کی اوریجن سے ہیں, وہ پرشین میرے خیال میں لوگ ہیں, تو چاہے وہ سی این این یا دوسرے چینلز کے لیے کام کر رہے تھے, وہ جرنلسٹ تھے جن لوگوں نے کچھ رپورٹس لکھی, ان کو ایران گب گب جو ہے وہ, ہمارے برٹش بھی کچھ ایسے لوگ ہیں جو اریسٹڈ ہیں اور ان کا ان پہ الزام یہ ہے کہ ایسپیوناج یا کچھ اس طرح کی کوشش کر رہے تھے. تو لیکن جو امریکہ کے اندر ایران کے سٹیزنز ہیں ان کے اوپر الیگیشن ہے کہ وہ امریکن ٹیکنالوجی اور امریکن ویپنز خریدنے کی کوشش کرتے, وہاں پہ بھی ایسے ہی ہو سکتا ہے. بھائی دیوے دونوں طرف سے جو انٹیلیجنس سروسز ہیں وہ کسی نہ کسی بلیم پہ کہ وہ لوگوں کو اریسٹ کرتی رہی ہیں. یہ بہت اچھی بات ہے کہ وہ جو پرزنر ایکسچینج, دیکھیں میں تو یہ سمجھتا ہوں کہ جب پرائم منسٹر پاکستان کے وہاں جاتے ہیں تو وہ بھی جو پاکستانی سٹیزن وہاں پہ جیلوں میں پڑے ہوئے ہیں تو ان کو بھی ریلیز کروا سکتے ہیں. اگر چاہے جائے امریکہ تو اپنے زور سے اپنے سٹیزنز کو یہاں سے لے جاتا ہے, لیکن ان کو بھی چاہیے کہ وہ کریں. یہ اچھی بات ہے کہ پرزنر ایکسچینج ہوگا, یہ اچھی بات ہے کہ یہ جو ٹینشن ہے یہ ریڈیوس ہوگی. اوباما صاحب کے اوپر بہت پریشر ہوگا, ابھی کانگریس اور سینٹ میں وہ شاید اس کو اپروو نہ کریں, یہ پلے آن کرے گا الیکشن تک, اس کو بہت بڑا مسئلہ بنائیں گے, اس میں زائنس لابی ہوگی, اس میں اسرائیل ہوگا, اس میں رائٹ ونگ آپ کا فاکس ٹی وی سے لے کر جتنے بھی چینلز ہیں وہ رائٹ ونگ کے, وہ نیو کون, وہ سارے کے سارے اوباما کے پیچھے پڑیں گے. تو دیکھیں کہ کس طرح یہ پلے آؤٹ ہوتا ہے, لیکن اٹس ناٹ این ایزی ڈیسیجن جو امریکن ایڈمنسٹریشن جو ہے جس کو ڈیفینڈ کر سکے.
لارڈ نذیر ہمارے ساتھ رہیے گا کچھ دیر. آپ ہمیں جوائن کیا ہے ڈاکٹر زبیر اقبال نے جن کا تعلق مڈ ایسٹ انسٹیٹیوٹ سے ہے واشنگٹن کے. ڈاکٹر زبیر اقبال یہ فرمائیے کہ آپ نے دیکھا ہوگا کہ معاہدہ ہو گیا, لارڈ نذیر گفتگو کر رہے تھے, بینش اقبال بھی ہمارے, بینش سلطان بھی ہمارے ساتھ ہیں. یہ بتائیے کہ یہ جو اس وقت بھی جو سینکشنز اٹھانے کے باوجود دہشت گردی اور ہیومن رائٹس کے حوالے سے جو سینکشنز ہیں ایران کے اوپر بدستور برقرار رہیں گی, تو ایران کس حد تک اس سے فائدہ اٹھا سکے گا؟
دیکھیے سوچنا یہ ہے کہ اس ایگریمنٹ کے کون سے وہ پہلو ہیں جس کی وجہ سے ایران پہ پازیٹو اثر ہوتے ہیں. اس میں صرف امریکہ ہی شامل نہیں بلکہ اس میں آپ کو یورپ اور ایشیا دیکھنا ضروری ہوگا. اس کے ساتھ ساتھ ایران کے اندر اس ایگریمنٹ کا کیا اثر ہوتا ہے وہ بھی بہت ضروری ہو جاتا ہے. جہاں تک یورپین اور ایشین ممالک کا معاملہ ہے, انہوں نے سینکشنز لفٹ کر دی ہیں, وہ ان کے لوگ, ان کے انویسٹرز جو ہیں وہ ایران میں آ سکتے ہیں, انویسٹ کر سکتے ہیں. اسی طرح ایران کو جو $100 بلین جو فری کیے گئے ہیں اس میں سے کچھ آدھا حصہ جو ہے وہ ایران میں استعمال کر سکتا ہے, کیونکہ اب جو باقی آدھا حصہ ہے وہ تو ڈیٹس ہیں جو سیٹل کرنے ہوں گے. تو اس کے بعد سوچنا یہ ہے کہ اس کی وجہ سے انویسٹمنٹ بڑھتی ہے کہ نہیں. اس کے ساتھ ساتھ یہ بہت اہم ہو جاتا ہے کہ ایران کے اندر اس کے جو نفسیاتی اثرات ہوں گے, اس کے بعد آیا وہاں پر پالیسیز بہتر طریقے سے ہوں گی تیار ہوں گی یا ویسے ہی پہلے طریقے سے چلتی رہیں گی. اگر ڈومیسٹک پالیسیز نہیں بدلتی तो अगर ये रिसोर्सेज आ भी जाती हैं तो वो रिसोर्सेज जो हैं वो ठीक तरह इस्तेमाल नहीं होंगी, क्योंकि ज्यादातर वो रिसोर्सेज जो हैं वो पब्लिक सेक्टर के हाथ में चली जाएंगी, जो बड़ा सब्सिडाइज किस्म का सेक्टर है। उसकी वजह से दो बड़े असरात होंगे, एक तो पॉलिटिकल कि वहां पर जो डेमोक्रेटिक मूवमेंट है उस पर इतने अच्छे और मुस्बत असरात नहीं होंगे जितना उम्मीद रखते हैं, और दूसरी बात यह होगी कि वहां पर इस इन्वेस्टमेंट की वजह से टेम्पोरेरली इम्प्रूवमेंट तो होगी लेकिन परमानेंट किस्म की इम्प्रूवमेंट नहीं होगी, जिसकी वजह से वहां की ग्रोथ कमजोर रहेगी। अगर वो ग्रोथ कमजोर रहती है तो वहां पर अनएम्प्लॉयमेंट इतनी जल्दी खत्म नहीं होगी, जिसकी वजह से वहां पर पोलिटिकल टेंशन बढ़ती रहेगी। तीसरी बात जो देखने वाली है वो ये है कि आया ईरान किस हद तक इन रिसोर्सेज को ऑयल की तरफ लेके जाता है या दूसरी नॉन ऑयल एक्टिविटीज की तरफ लेके जाता है। ये तीन चार ऐसे अहम मामले हैं जिनको देखना बहुत जरूरी है। उनको देखते हुए मुझे तो ये महसूस होता है कि टेम्परेरली वहां पर जैसे कहते हैं कि तरक्की में जरा इजाफा होगा, वहां पर ग्रोथ थोड़ी देर के लिए बढ़ेगी लेकिन उसके बाद पे वापस उसी रास्ते पे आ जाएगी जैसे पहले थी। इसीलिए इसको रोकने के लिए जरूरी ये होगा कि आया इस सेंक्शन के लिप्त होने के बाद आया मुल्क के अंदर पॉलिसीज बदल रही हैं कि नहीं। अगर वो बदलती हैं तो उम्मीद यही होनी चाहिए कि कंडीशंस बेहतर हो जाएंगी। ये भी देखना जरूरी है कि अगर वो ऑयल की प्रोडक्शन को और बढ़ाते हैं और दुनिया में ऑयल ज्यादा जाता है तो उसकी वजह से ऑयल की कीमत और कम हो जाती है, जिसकी वजह से ज्यादातर जो उनको बेनिफिट होने थे वो न्यूट्रलाइज हो जाते हैं।
अच्छा ये डॉक्टर साहब हमारे साथ रहिएगा। बिनिश ये बताइए आपके, जैसे आपने भी इशारतन एक बात कही थी और लॉर्ड नज़ीर ने भी उसको इंडोर्स किया है, अगर ईरान में अगले इलेक्शंस में हार्ड लाइनर्स आ जाते हैं जो जाहिर है कि इस डील को पसंद नहीं करेंगे तो क्या सूरत हाल बनेगी फिर?
जाफर साहब यही मैं अभी सोच रही थी और बहुत अच्छी बातचीत भी हो रही है इसी बारे में। यही पॉइंट इस वक्त सबसे अहम है और इस वक्त मेरा ख्याल है जितना ओवरवेलमिंग सिचुएशन है कि एक कशीदगी के बाद एकदम से अगर जो है सैंक्शंस हट जाती हैं और कशीदगी थोड़ी कम होती है तो इस दूसरी जानिब ये भी चीज़ बहुत इम्पोर्टेंट है कि ईरान के अंदर जो एक वेव है जिसका इम्पैक्ट सिर्फ, देखिए जाफर साहब, सिर्फ ईरान के अंदर नहीं है, उसका डोमेस्टिक जो बाकी कंट्रीज हैं, जो रीजनल कंट्रीज हैं और द ग्रेटर मिडल ईस्टर्न रीजन जो जिसमें बार बार एम्फेसिस देती हूँ, उस पर सारे पे इम्पैक्ट होता है जो पॉलिसीज डोमेस्टिकली ईरान फॉलो कर रहा होता है। और ना सिर्फ ईरान बल्कि इवन सऊदी जिस किस्म की पॉलिसीज फॉलो करता है उसका भी पूरा इम्पैक्ट, इसलिए इन दोनों के बीच में हमेशा से स्ट्राइफ रही है और मेरे ओपिनियन में ये रहेगी मिडल ईस्ट के ऊपर इसका अफेक्ट। तो इन माई ओपिनियन मैं एक तो ये नहीं समझती कि इसका कोई बैड इम्पैक्ट या नेगेटिव इम्पैक्ट आएगा, लेकिन डेफिनेटली अगर ईरान के अंदर दोबारा से हार्ड लाइनर अप्रोच आ जाती है जैसे पहले थी, क्योंकि आप देखिए ना ओपन अप हो रहा है तो ईरान खुद भी तो डोमेस्टिकली चाह रहा था कि वो इस तरह से ओपन अप हो जाए, वेस्ट के साथ बातचीत चल रही थी, रीजनल कंट्रीज के साथ उसकी बातचीत चल रही थी, इन्वॉल्वमेंट थी, चाइना का भी उसमें किरदार है। तो अगर वो दोबारा से आ जाती है तो इन माई ओपिनियन कशीदगी दोबारा से उसी लेवल की हो जाएगी जिस लेवल की इन सैंक्शंस की अपलिफ्टिंग से पहले थी, उसी लेवल की हो जाएगी।
अच्छा लॉर्ड नज़ीर एक बात मुझे ये बताइए, अभी जो गुफ्तगु हो रही थी उसमें आपने भी तस्करा किया था कि सऊदी अरब इस वक्त तो एक ऐसी पोजीशन में है कि दो जंगों में तो वो इन्वॉल्व है, यमन में और सीरिया में, ईरान के अब तक तो हाथ बंधे हुए थे लेकिन अब बैन अल-अक़वामी मार्केट में जाहिर है कि उनका ऑयल भी आएगा, उनके फाइनेंसेस भी बढ़ेंगे, उनके जो फंड्स हैं वो भी रिलीज होंगे, तो क्या सऊदी अरब के लिए ये कोई एक खराब सूरत हाल है ज्यादा?
सऊदी अरेबिया एक और जंग में भी इन्वॉल्व है, वो बहरेन की है जहाँ पे उनकी फौज भी बैठी हुई है और डेली बेसिस पे उनपे एलिगेशंस ह्यूमन राइट्स के हवाले से लग रहे हैं। उनका जो बजट डेफिसिट है वो 85 बिलियन डॉलर से ज्यादा है इस साल, और मुझे मेरी इंफॉर्मेशन के मुताबिक जो उनकी गवर्नमेंट है उन्होंने 2 महीने पहले ये फैसला किया था कि तेल की कीमतें जो गिर रही हैं वो उनके जो मुल्क के बजट से उसको सस्टेन करने के लिए बड़े मुश्किल हो जाएगा तो उन्होंने ये फैसला किया था कि हज और उमरा से पहले उन्होंने कभी ऐसा ऐलान नहीं किया या बात नहीं की कि ये जो है वो मुनाफा बना के अपने मुल्क की डेफिसिट को रिड्यूस करने की कोशिश करेंगे। तो एक तो उनकी फाइनेंशियल हालत जो है वो कमजोर नजर आ रही है डेफिसिट की वजह से, बजट डेफिसिट की वजह से और फिर तेल की गिरने की वजह से। दूसरी बात जो उनका एक्स्ट्रा कॉस्ट ये जो जंगें हैं उसकी वजह से, चाहे जाए अभी तक तो कुवैत से लेकर कतर और यूएई और ओमान ये जो जीसीसी कंट्रीज हैं उन्होंने भी सपोर्ट जाहिर की है और दूसरे ममालक जो आगे पीछे हैं, लेकिन ये बड़े कोई इतने सिग्निफिकेंट मुल्क नहीं हैं जो सऊदी अरेबिया के जितने भी मिलिट्री अखराजात हैं और उनके अपने बजट के डेफिसिट हैं और उनकी जो सियासी और मिलिट्री यहाँ पे चैलेंजेस हैं उनको वो मीट कर सकें। और मैं आपको बताऊं जो यूरोप और वेस्ट का जो मेरे ख्याल में जो पहले वो एतमाद था सऊदी गवर्नमेंट पे वो नहीं रहा। मैं आपको मिसाल देता हूँ, पहले कभी मैंने नहीं सुना हुआ कि ब्रिटिश गवर्नमेंट जो है वो सऊदी फंडिंग की इन्वेस्टिगेशन कराए। उनको पता है, वो टर्न अवे कर जाते थे, वो हमेशा जब भी इस बात पे कोई क्वेश्चन करे कि यहाँ पे कुछ मसाजिद हैं कुछ उलमा हैं जिनको बरतानिया और यूरोप के अंदर फंडिंग सऊदी अरेबिया से मिलती है तो उसको डॉज करते थे कि वो हमारे दोस्त हैं हम उनकी पब्लिकली बात नहीं करना चाहते वो नहीं। अभी प्राइम मिनिस्टर ने कल दो दिन पहले एक आदमी को अपॉइंट किया है कि वो ये चाहिए, गार्डियन के मुताबिक ये है कि इसको सऊदी अरेबिया जो है वो बड़ा ऑब्वियसली वो एम्बेरस होगा क्योंकि उसकी रिपोर्ट में डेफिनेटली सऊदी अरेबिया की फंडिंग जो है, क्योंकि मुझ जैसे जो नादान से लोग हैं हमें भी पता है कि वर्ल्ड मुस्लिम लीग जो है राबिता आलिम इस्लामिया कितने उलमा इकराम को यहाँ पे तनख्वाहें दे रही हैं जो बिल्कुल कोई काम नहीं करते, कुछ मसाजिद में हैं कुछ नहीं है, वो क्या करते हैं क्या नहीं करते, ये सारी की सारी रिपोर्ट होम सेक्रेटरी और प्राइम मिनिस्टर को दी जाएगी। तो ये पहली बार आप एक चेंज देख रहे हैं जो वेस्टर्न कंट्रीज पर्टिकुलरली मैं यहां का कह रहा हूं और जाहिर है इलेक्शन के बाद अमेरिका के अंदर भी इसका जो है वो मोमेंटम बिल्डअप हो जाएगा। लेकिन ऑलरेडी क्योंकि यूरोप के अंदर आइसिस की वजह से, एक्सट्रीमिज्म की वजह से, अलकायदा की वजह से और जो इस्लामिक सपोर्ट जिसको आप वो मैं तो नहीं कहना चाहता हूँ लेकिन जिसको वहाबीज़म या जिस तरह भी कहते हैं वो वहाँ से जो सपोर्ट मिलती है उसको एक्चुअल आइडेंटिफाई करना के रूट कॉज जो हमारी एक्सट्रीमिस्ट और जो टेररिज्म की जो प्रॉब्लम है चाहे वो अफ्रीका में हो चाहे वो इंडोनेशिया में हो उसका कनेक्शन सऊदी अरेबिया के साथ जाता है, ये जो है सियासी तौर पे और मैं समझता हूँ कि इकोनॉमिकली वो सऊदी अरेबिया के हक में नहीं है जब तक वो अपनी पॉलिसी चेंज नहीं करते।
मेरा अगला सवाल डॉक्टर ज़ुबैर इकबाल से होगा लेकिन मुझे एक ब्रेक लेना है, प्रोड्यूसर्स मुझे इंसिस्ट कर रहे हैं ब्रेक लेने के लिए, बराह करम हमारे साथ रहिएगा, ब्रेक के बाद मैं वापस आता हूँ।
What's up पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। What's up पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
वेलकम बैक डॉक्टर ज़ुबैर इकबाल, आपका चूंकि इकोनॉमी का भी बैकग्राउंड है, आप ये बताइए कि अब जबकि ईरान को एक पाबंदियों के बाद आज़ादी मिली है तो जाहिर है कि वो भी अपना ऑयल इंटरनेशनल मार्केट में लाएगा जहां पर ऑलरेडी ऑयल की कीमतें बहुत कम है, तो क्या इस ऑयल के आने के बाद ये कीमतें फर्दर गिरेंगी और वर्ल्ड इकोनॉमी कोई मजीद टर्मोइल आप देखते हैं इसके सबब?
यकीन देखिए जो हमारे एस्टिमेट्स हैं उनकी बेसिस पर इस वक्त जो कीमत है वो $30 पर बैरल से कम है
जी।
और ये सोचा जा रहा है कि अगर ईरान 500,000 बैरल्स और मार्केट में ले आए और दूसरे ममालिक को देखते हुए जैसे उनकी प्रोडक्शन बढ़ रही है तो प्रेडिक्शन ये हो रही है कि ये कीमत जो है $20 तक पहुंच सकती है 2016 में, ना हो सकता है कि ना हो, अगर कंडीशंस बदलती हैं और रिस्ट्रेंट इस्तेमाल किया जाता है तो इससे जरा कम गिरेंगी, लेकिन कीमतें यकीनन गिरेंगी। अगर वो कीमतें गिरती हैं खासतौर पे क्योंकि चीन के अंदर ग्रोथ कम हो गई है और दूसरे एशियन ममालिक में भी ग्रोथ कम हो रही है तो वहां पर डिमांड भी कम होती जा रही है, ऐसे मामलात में और खासतौर पे ऐसी कंडीशन में जहां पर सऊदी अरेबिया चाहता है कि कीमतें और गिरें ताकि उसकी वजह से ईरान और दूसरे ममालिक पर मनफी किस्म के असरात हों, तो इनको देखते हुए यकीनन कीमतें गिरेंगी। कहां तक गिरेंगी ये कहना बहुत मुश्किल है क्योंकि ये ऑयल मार्केट को प्रेडिक्ट करना ऑलमोस्ट इम्पॉसिबल है।
अच्छा डॉक्टर साहब,
मैं सिर्फ एक बात कहना चाहता हूँ कि जो पहले लॉर्ड नजीर साहब ने जो फरमाया था कि वहां का डेफिसिट, सऊदी अरेबिया का डेफिसिट बहुत बढ़ गया है, यकीनन बढ़ गया है, लेकिन इसमें घबराने की बात नहीं है क्योंकि सऊदी अरेबिया के पास जो फाइनेंशियल रिसोर्सेज हैं वो अगले 5 साल तक इसी किस्म के डेफिसिट को बड़े आसानी से इस्तेमाल कर सकते।
सही, डॉक्टर साहब हमारे साथ रहेंगे जी,
एमएनए देनी चाहिए।
अच्छा, हमें ज्वाइन किया है मुशाहिद हुसैन सैयद साहब ने जो चेयरमैन है सेनेट की डिफेंस कमेटी के। सैयद साहब ये बताइए कि पाकिस्तान के वजीर आजम और चीफ ऑफ आर्मी स्टाफ कल जा रहे हैं ईरान और सऊदी अरब के दरमियान मसालियत के लिए, तो ये जो सैंक्शंस उठी हैं इसके बाद जो ईरान की पोजीशन मजीद मजबूत हुई है, क्या देखते हैं आप कि क्या इस मसालियत की कोशिशों के नतायज बरामद होंगे?
जी पहले तो आपको मेरी तरफ से अस्सलाम वालेकुम और वॉइस ऑफ अमेरिका के जितने लिसनर्स हैं अस्सलाम वालेकुम, और जो स्टूडियो में या दूसरे लोग लाइन पे हैं उनको भी आई वुड से के
जी लॉर्ड नजीर साहब है हमारे साथ, बिनी सुल्तान है और डॉक्टर जुबैर इकबाल।
अच्छा, उनको तो बहुत स्पेशल सलाम कह रहे हैं
जी,
वो तो माय लॉर्ड अस्सलाम वालेकुम। तो ये मैं समझता हूँ कि ये अच्छा इनिशिएटिव है क्योंकि दिस इज द फर्स्ट कंट्री एंड ओनली मुस्लिम कंट्री जिन्होंने ये इनिशिएटिव लिया है कि कम से कम ये टेंशन डिफ्यूज की जाए और कोशिश की जाए कि हम रियाद और तेहरान के दरमियान एक पुल का किरदार अदा कर सकें, क्योंकि ये इस वक्त जो हमारा खित्ता है जिसमें पाकिस्तान भी है, ईरान भी है, और हमारा नेबर भी ईरान है और मुसलमान ब्रदर मुल्क है सऊदी अरेबिया भी, दोनों से अच्छे ताल्लुक हैं, तो हम नहीं चाहते कि एक नया क्राइसिस पैदा हो जिसकी वजह से और टेंशन बढ़ रहा हो जिसके असरात पाकिस्तान पर पड़ेंगे, पूरे खत्ते पर पड़ेंगे। तो ये अच्छा एक इनिशिएटिव है और मुझे उम्मीद है कि उससे कम से कम दोनों साइड में कुछ ये रेट्रिक के हवाले से और कुछ पॉलिसीज के हवाले से कशीदगी में कमी आने आ सकती है।
मुशाहिद साहब, एक सवाल ये पैदा होता है कि अभी तक मीडिएशन के लिए ना सऊदी अरब ने रिक्वेस्ट की है वो फॉर्मली, ना ईरान ने की है, आप अपनी तरफ से जाके अगर इनिशिएट करेंगे तो क्या उसके नतीजे कुछ बरामद हो सकते हैं डिप्लोमेटिकली?
देखें जी, जो नेक काम है अच्छा काम है, नेकी और पूछ पूछ जैसे कहते हैं, मतलब है कि अगर उन दोनों में एक किस्म की कुत्ती सी हुई हुई है ना, एक दूसरे से वो बात नहीं कर रहे, तो जितने हम स्टेक होल्डर्स हैं इस खत्ते में हमारा फर्ज है, यूनाइटेड नेशन का फर्ज है, और बाकी लोग नहीं कर रहे तो वी शुड डू दैट।
अच्छा अच्छा, दूसरे ये कि ये जो सैंक्शंस उठाई गई हैं आप क्या समझते हैं कि हमारे रीजन पे इसके क्या असरात पड़ेंगे?
ये बहुत अच्छी बात है, हम तो सैंक्शंस के वैसे भी खिलाफ थे, एक जमाना था पाकिस्तान वॉज द मोस्ट सैंक्शन कंट्री न्यूक्लियर इशू पर, और ईरान की अब जो मुआहदा हो गया है, ईरान ने उसकी पाबंदी भी की है, उसका फायदा पाकिस्तान को यह होगा कि ईरान पाकिस्तान पाइपलाइन जो है उसको बनने में बड़ी मदद मिलेगी, और सबसे बड़ी रुकावट जो है पाइपलाइन में वो सैंक्शन से वो लिफ्ट हो गए हैं, तो ये अच्छी बात है, वी वेलकम दैट।
बहुत शुक्रिया मुशाहिद साहब, आप मीटिंग में है। बिनिश, ये बताइए आपके ये जो पाकिस्तान के वजीर आजम जा रहे हैं तो ये क्या सिविल मिलिट्री ज्वाइंट एफर्ट है, इसलिए चीफ ऑफ आर्मी स्टाफ भी जा रहे हैं, इसका क्या, इससे क्या मतलब निकालती हैं आप?
बिल्कुल राफी साहब, बड़ा इम्पोर्टेंट चीज है ये कि आपने देखा होगा कि पाकिस्तान की पॉलिसीज जो जितनी भी इस वक्त आपने देखी होंगी, ना सिर्फ ये पॉलिसी बल्कि पहले भी जो पॉलिसीज थी, जिस तरह से सऊदीया के साथ कोऑपरेशन की पॉलिसी थी या वहां पे मिलिट्री भेजने का सवाल था, दूसरी जानब अगर आप देखें तो रीजनली इंडिया के साथ जो हमारे ताल्लुकात हैं, कोई भी आप पॉलिसी उठा रहे, बड़ी केयरफुली क्राफ्टेड पॉलिसीज जो है इस वक्त पाकिस्तान پاکستان کی جانب سے آ رہی ہیں اور بڑا ایک اچھا بڑے اچھے اسٹیپس لیے جا رہے ہیں, انیشیٹو لیے جا رہے ہیں فورن پالیسی کے حوالے سے اگر دیکھا جائے تو. اس کے اندر سب سے امپورٹنٹ بات آئی تھنک آئی نیڈ ٹو مینشن دیٹ کہ پاکستان یقیناً ایک اہم ملک ہے سعودیہ اور ایران کے لیے, نہ صرف اور ایران پاکستان کے لیے بھی اہم ہے اور سعودیہ اسی طرح پاکستان کے لیے اہم ہے. تو یہ جو ٹرائی اینگل ہے ان تینوں کنٹریز کے بیچ میں, یہ ڈیفینیٹلی پاکستان کا ایسا کنٹری چاہے سیلف انیشیٹو کے طور پہ ہی کہ ایک میڈیشن لے کے آئے یا ایک ایسی فضا لے کے آئے ان دونوں کنٹریز کے بیچ میں جو کہ ایک ڈیڈ لاک تو میرا خیال ہے اسٹرانگ ورڈ ہے لیکن جو کشیدگی ہے اس کو تھوڑا سا کم کیا جا سکے ان دونوں کنٹریز کے بیچ میں. لیکن پاکستان کے لیے اہم یہ ہوگا کہ وہ اپنی ایسی پالیسی کرافٹ کرے کہ وہ ڈومیسٹک کمپلشن جو ہے اس کی وہ یہ ہے کہ جی وہ کوئی سائڈ لیتا ہوا نظر نہ آئے اس کشیدگی کے بیچ میں, کہ وہ یا سعودیہ کی طرف ٹوٹلی ٹلٹ ہو جائے یا ایران کی طرف ٹلٹ ہو جائے, ایسا پاکستان ڈومیسٹک کمپلشن کی وجہ سے افورڈ نہیں کر سکتا. تو یہ بڑا ایک اہم چیز ہوگی پاکستان کے لیے کہ وہ کس طرح سے بیلنس اسٹرائک آؤٹ کرتا ہے اپنی اس پالیسی میں. اور آف کورس ساتھ میں چائنا کے بھی انٹرسٹ ہیں, سیکنڈ لارجسٹ اکانومی, اس پہ امپیکٹ ہے, اس پورے انسٹیبلٹی اگر کریٹ ہو جاتی ہے تو ڈیفینیٹلی چائنا کی بھی ایک بیکنگ ہے اس کے اندر کہ ایک کشیدگی کو کم کیا جا سکے ایران اور سعودیہ کے بیچ میں.
اچھا ہمیں جوائن کیا ہے نصرت صادق صاحبان جو سینیٹر ہیں اور سینیٹ کی فورن افیئرس کمیٹی کے چیئر پرسن ہیں. نصرت صاحبہ یہ فرمائیے کہ وزیر اعظم نواز شریف اور چیف آف آرمی اسٹاف راحیل شریف جا رہے ہیں کل, آپ کیا ایکسپیکٹ کر رہی ہیں اور آپ کی کمیٹی نے کچھ آپ کی کمیٹی کو کوئی بریفنگ دی گئی ہے اس سلسلے میں؟
جی بریفنگ تو جی میں پہلے سب کو السلام علیکم کہوں جو آپ سن رہے ہیں ہمیں. بریفنگ ہمیں انہوں نے ہاؤس میں دی تھی سینٹ میں, کیونکہ وہ سارے ہاؤس کی طرف سے چیئرمین صاحب نے کہا تھا کہ وہ آ کے وہاں پہ ان کو ان کیمرہ بریفنگ دی تھی. اور اس کے بعد جو جنرل باتیں ہیں جو باہر اب ہمارے سامنے جس طرح ہے کہ میاں صاحب پرائم منسٹر صاحب جا رہے ہیں سعودی عربیہ جنرل راحیل کے ساتھ اور اس کے بعد وہ ایران کا انہوں نے دورہ کرنا ہے اسی دن, یہ شو کرتا ہے جی کہ انیشیٹو ہم نے یہ لیا ہے کہ ہم ایک میڈیشن کے طور پہ ہم چاہتے ہیں کہ ایران بھی ہمارا نیبر ہے, سعودی عربیہ کے ساتھ ہمارے تعلقات ہیں اور ایران کے ساتھ بھی تعلقات رہے ہیں. ہم نان انٹرفیئرنس تو آپ کو پتا ہے ریجن میں ہم رکھتے ہیں اس طرح ہی ہیں کہ ہم نے فوکس کیا, پالیسی یہی رہی ہے اور ہماری یہ ہے کہ ہم اکنامیکلی اپنے آپ کو اسٹرانگ کریں, نان انٹرفیئرنس کی پالیسی کریں, مگر یہاں پہ کیونکہ دونوں ممالک ہمارے دوست بھی ہیں اور اس طرح ہم نہیں چاہتے کہ ہم جس طرح آپ نے پہلے شروع میں کہا کہ ہم کسی ایک کی طرف ٹلٹ ہمارا ہو, ہم دونوں کو چاہتے ہیں کہ ان کے آپس میں جو کشیدگی ہوئی ہوئی ہے اس کو کسی طرح ہم اس کو ڈیفیوز کریں, اس کی ٹینشن کو ہم کم کریں, یہ مقصد ہے.
اچھا لارڈ نذیر یہ بتائیے مجھے کہ سعودی عرب کے تو دو انتہائی ہائی پروفائل دورے ہوئے ہیں پاکستان کے, لیکن ایران نے اس سلسلے میں کوئی انیشیٹ نہیں کیا پاکستان کے ساتھ, اس کا کوئی سبب آپ سیاسی طور پر بتا سکتے ہیں؟
نہیں, میرے خیال میں پہلے بھی ایران کے فورن منسٹر پاکستان آئے تھے اور دیکھیں یہ ابھی مشاہد حسین صاحب جو میرے دوست بھی ہیں سینیٹر صاحب وہ اور دوسرے لوگوں نے بھی پائپ لائن کی بات کی ہے, لیکن آپ کو یہ بھی پتہ ہونا چاہیے کہ $1 بلین سے زیادہ پاکستان کی ایکسپورٹ پچھلے 8 سال سے ایران میں بند ہے. پاکستان از ناٹ الاؤڈ ٹو ٹریڈ, پاکستان ڈز ناٹ ٹریڈ ود ایران, بلکہ پاکستان کے چاول جو ہیں وہ انڈیا جاتے ہیں اور انڈیا سے جناب وہ ایران جاتے ہیں یا دبئی جاتے ہیں اور دبئی سے ایران جاتے ہیں. پاکستان کا کوئی پروڈکٹ جو ہے وہ ڈائریکٹلی ایران کے ساتھ, بلکہ پاکستان کی جو چاہے جائے میں عزت کرتا ہوں احترام کرتا ہوں سینیٹرز اور جو نیشنل اسمبلی کے ممبر ہیں, لیکن وہ ان کو پتا ہونا چاہیے کہ ان کی پالیسی امریکہ کے وہ کنٹرول میں ہے, کیونکہ آپ ڈرتے ہیں کہ اگر ہم جو ہیں وہ کوئی چیز ایکسپورٹ کریں گے ٹریڈ کریں گے امریکن سینکشن ان پہ لگ سکتے تھے. تو سب سے بڑا فائدہ یہ ہوگا کہ پاکستان کا بزنس جو ہے وہ ڈائریکٹ بالکل بارڈر کے اوپر, سمگلنگ ہو رہی تھی لیکن وہ جو ہے وہ افیشل ٹریڈ ایران کے ساتھ وہ بھی ہوگی. باقی کے ایران کی کمپنیز ہیں جو بہت ساری کمپنیز جو پاکستان کے اندر کام کرنا چاہتے ہیں انویسٹ کرنا چاہتے ہیں, तो वो भी होगी। ईरान वाले में आपको ये अगर सीक्रेट ओपन सीक्रेट बता दूं कि मैं जब वहां पे था, दो तीन बार मैं अभी रिसेंटली गया हूँ तेहरान में, तो जो सीनियर लोग हैं वो मुझे यही गिला कर रहे थे, बल्कि मैंने प्राइम मिनिस्टर साहब को भी ये बात बताई कि वो ये कह रहे थे जी क्योंकि आपके प्राइम मिनिस्टर साहब जो हैं वो जब मुल्क से बाहर थे उस वक्त भी सऊदी अरेबिया वो रहायश पजीर थे, फिर उनकी बिजनेसेस भी सऊदी अरेबिया के साथ हैं, आपके मुल्क की पॉलिसी सऊदी अरेबिया के साथ जो है वो नेचुरली ज्यादा करीबी है, हमारे करीबी नहीं। तो मैंने उनको बताया कि मैं ब्रिटिश पार्लियामेंटेरियन हूँ, पाकिस्तानी ओरिजिन का हूँ, पाकिस्तान से मोहब्बत करता हूँ और पाकिस्तान ईरान से मोहब्बत करता है, आप नेबर्स हैं, नेचुरल अलाई हैं, आप इस तरह ना सोचें। बल्कि मैंने मियां साहब को भी ये कहा था, ये बहुत अच्छी बात है, बहुत अच्छी बात है कि क्योंकि जो दो सबसे सीनियर लोग हैं, प्राइम मिनिस्टर और चीफ ऑफ आर्मी स्टाफ, दोनों ममालिक में जा रहे हैं, इसमें पाकिस्तान के हर किस्म के फायदे हो सकते हैं, लेकिन सबसे इंपॉर्टेंट मुस्लिम वर्ल्ड के लिए फायदा ये है कि टेंशन जो है वो रिड्यूस होगी। मेरे ख्याल में एक दो चार विजिट्स पे ये मसला रिजॉल्व नहीं होगा, लेकिन कम अज कम टेंशन जो है वो कम हो जाएगी।
अच्छा डॉक्टर जुबैर इकबाल, एक आखिरी सवाल ये फरमाइए कि अगर पाकिस्तान इस मीडिएशन को इनिशिएट कर रहा है, जिस तरह से अगर कुछ हो जाता है तो पाकिस्तान का सियासी कदोकामत आलमी बरादरी में कितना बढ़ जाएगा?
इससे पहले कि मैं इस पे बात करूं, मैं ये अर्ज कर देना चाहता हूं कि जब कोई मुल्क इस किस्म की मीडिएशन में शामिल होता है तो उसके पास कोई ना कोई ऐसे इंस्ट्रूमेंट्स होते हैं कि जो वो इस्तेमाल कर सकता है दोनों ममालिक को परसुएड करने के लिए। पाकिस्तान के पास ऐसा कोई इंस्ट्रूमेंट नहीं है, इसलिए ये उम्मीद रखना कि पाकिस्तान अकेला मीडिएशन कर सकेगा और कोई खास किस्म के असरात पैदा कर सकेगा कुछ गलत फहमी की बात है। अच्छा, उसके बाद मैं ये अर्ज कर सकता हूं कि अगर ये मीडिएशन सक्सीड करती है किसी वजह से और दोनों वो ममालिक एक दूसरे के नजदीक आ जाते हैं तो उसके असरात पाकिस्तान पे लॉन्ग टर्म असरात तो जरूर हो सकते हैं, लेकिन मीडियम या शॉर्ट टर्म असरात इतने नहीं होंगे जितने की उम्मीद की जाती है। उसकी दो वजूहात हैं। एक तो बात यह है कि ना सऊदी अरेबिया के पास और ना खास तौर पर ईरान के पास ऐसी रिसोर्सेज हैं कि जो वो पाकिस्तान को ट्रांसफर कर सके, ना वो करना चाहेंगे। दूसरी बात यह आ जाती है कि पाकिस्तान उनको क्या देगा, क्या चावल बेचने से आपको वहां पर प्रॉब्लम, आपकी सपोर्ट मिल जाएगी या आपकी इकोनॉमिक कंडीशन बेहतर होगी? नहीं। सबसे अहम बात यह आ जाती है कि जहां तक पाकिस्तान और तेहरान और ईरान का ताल्लुक है, ये दोनों ममालिक कंपेटिटर्स हैं, ये कंप्लीमेंट्री नहीं है। इसलिए ये उम्मीद रखना कि आपकी एक्सपोर्ट बढ़ जाएंगी ईरान की तरफ, ईरान की कोई एक्सपोर्ट आपकी तरफ नहीं आएगी, तो यह लजामी की बात हो जाती है। दूसरी बात यह है कि जहां तक सऊदी अरेबिया का ताल्लुक है, याद रहे कि सऊदी अरेबिया का वो सिर्फ एक रिलेशनशिप पाकिस्तान के साथ है, बेसिकली वो है रिमिटेंस फ्लोस। रिमिटेंस फ्लोस पे बुरा असर हो सकता है अगर ऑयल प्राइसेस गिरती हैं और काफी देर तक गिरी रहती हैं, जिसकी वजह से सऊदी अरेबिया के अंदर ग्रोथ जो स्पेंडिंग है वो कम हो जाती है या प्राइवेट सेक्टर जो है वो रिस्ट्रेन करना शुरू कर देता है, तो उसकी वजह से पाकिस्तानी रिमिटेंसेस गिरेंगी, तो इसलिए अच्छा असर नहीं होगा। मैं सिर्फ ये अर्ज करना चाहता हूं कि पॉलिटिकली और स्ट्रेटेजिकली स्पीकिंग ये दुरुस्त है कि पाकिस्तान अपनी कोशिश कर रहा है, लेकिन याद रहे कि असल फोर्सेस जो इस्तेमाल हो रही हैं वो और हैं, उनमें अमेरिकन शामिल हैं, उसमें रशिया शामिल है, उसमें काफी हद तक रीजनल ममालिक भी उसमें शामिल हैं। देखिए, ये जो कुछ इस वक्त आपके सामने नजर आ रहा है उसको आप ISIS से सेपरेट नहीं कर सकते या दूसरी किस्म के टेंशन से सेपरेट नहीं कर सकते। ऐसी कंडीशन में इन तमाम ममालिक के अपने अपने जो नेशनल इंटरेस्ट हैं, जो कॉन्फ्लिक्ट करते हैं एक दूसरे के साथ, तो फिर वहां पर पाकिस्तान जैसा मुल्क मीडिएशन करने में कहां तक काबिल होगा अगर वो इस किस्म के कॉन्फ्लिक्टिंग ऑब्जेक्टिव जो है उनको किसी तरीके से रिजॉल्व नहीं कर सकता।
अच्छा,
तो यह गलतफहमी में नहीं रहना चाहिए।
अच्छा बीरिश, एक आखिरी बात ये बताइए मुझे कि ISIS के खिलाफ जो लड़ाई हो रही है इस वक्त ईरान के साथ, इस माहदे और इन सेक्शंस को उठने के बाद, क्या उस पर भी कोई फर्क पड़ेगा? बीरिश, आप मेरे साथ हैं? मेरे ख्याल में उनकी लाइन ड्रॉप हो गई। लॉर्ड नजीर, आपके ख्याल में कोई असर पड़ेगा उस लड़ाई पर?
سوری وہ بینیش کا سوال تھا, میں ذرا ریپیٹ کر,
میں اس کو ریپیٹ کرتا ہوں جی. سوال یہ ہے کہ جو آئی ایس کے خلاف لڑائی ہو رہی ہے, کیا اس پر کوئی اثر پڑے گا اس سینکشنز کے اٹھنے کا؟
نہیں, میرے خیال میں بالکل نہیں. آئی ایس کے ساتھ لڑنے کے لیے جو کولیشن ہے وہ بھی, اور جو ویسٹرن ڈیٹرمنیشن ہے وہ تو زیادہ سے زیادہ اسٹرانگ ہو رہی ہے. لیکن یہ بھی میں آپ کو بتا دوں, میرا جو پرسنل اس میں اپینین ہے, آئی ایس کے ساتھ, داعش کے ساتھ یہ جنگ جو ہے یہ کوئی شارٹ ٹرم نہیں ہے, بڑی لانگ ٹرم ہے. کیونکہ وہ ٹینز آف تھاؤزنڈز ان کے سولجرز ہیں, وہ ایک جگہ پہ ان کو شکست دیتے ہیں, دوسری جگہ سے وہ 300 لوگ اٹھا کے وہ اغوا کر لیتے ہیں, جس طرح 400 جو آج خبریں آ رہی ہیں. ایسے ہی ان کے اٹیکس وہ انڈونیزیا سے لے کر وہ افریقہ تک جو ہیں وہ جاری ہیں. یہ ضروری نہیں کہ وہی کارڈ ہولڈر ممبر ابو بکر بغدادی کے جو ہیں وہ مرید ہیں. یہ فلسفی ہے, بہرحال یہ ایک سوچ ہے, یہ ان کی کاپی کیٹس بھی ہو سکتے ہیں. لیکن آئیسس کے ساتھ, داعش کے ساتھ جو جنگ ہے یہ بڑی لانگ ٹرم ہے. لوگوں کو ڈٹرمنیشن, لوگوں کی سوچ میں یہ جو ہے یہ ضروری لانا ہے کہ جب تک ان کو ڈیفیٹ نہیں کیا جائے گا اس وقت تک امن قائم نہیں ہو سکتا.
بہت شکریہ لارڈ نذیر. ڈاکٹر زبیر اقبال صاحب, نصرت صادق صاحبہ اور بینیش سلطان صاحبہ, تمام صاحبان کا بے انتہا شکریہ, اور مشاہد حسین سید صاحب کا بھی. ہم ایک بریک لیں گے اور اس بریک کے بعد پھر ہم گفتگو کریں گے بھارتی وزیر خارجہ کے دورہ فلسطین کے بارے میں. ہمارے ساتھ پرتاپ سومونشی صاحب دہلی سے ٹیلی فون لائن پر موجود ہیں.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/VOA Urdu یا twitter.com/UrduVOA. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
ویلکم بیک پرتاپ سومونشی صاحب. بھارت کی وزیر خارجہ سشما سوراج صاحبہ فلسطین گئی ہیں, وہاں اپنے ہم منصب سے ملیں گی اور فلسطینی صدر سے ملاقات ہوگی. اس کے بعد وہ اسرائیل واپس آئیں گی, وہاں اسرائیلی عہدیداروں سے ملیں گی, اور کہا جا رہا ہے کہ اس دورے کا مقصد فلسطینی کوس کے ساتھ بھارت کی جو وابستگی ہے اس کو دوبارہ اس پر زور دینا اور اصرار کرنا ہے. اور یہ دورہ ہو رہا ہے, پرناب مکھرجی صاحب نے 3 مہینے پہلے فلسطین کا دورہ کیا تھا جو کسی بھارتی صدر کا اس خطے کا پہلا دورہ تھا. کیا آپ کے خیال میں بھارتی وزیر خارجہ کے اس دورے کی کیا اہمیت ہے, اور اسرائیل کے ساتھ ان کا یہ دورہ کس طرح پلے آؤٹ کرے گا؟
نہیں, آپ دیکھیں جیسا کہ آپ نے خود ذکر کیا کہ 3 مہینے پہلے پریزیڈنٹ آف انڈیا پرنب مکھرجی صاحب گئے ہوئے تھے.
جی جی,
انڈیا کے اگر آپ دیکھیں تو فلسطین کے ساتھ بہت ساری چیزیں وہ کر رہے ہیں, وہاں پہ ایجوکیشن سیکٹر میں کر رہے ہیں, کئی اور پروجیکٹ پہ وہ ساتھ میں کام کر رہے ہیں. یہ چونکہ ویسٹ ایشیا ریجن میں فرسٹ جو فارن منسٹر ہیں ان کی وزٹ ہے انڈیا کی, تو اس لحاظ سے اب اس کو جیسے ہوتا ہے ہر چیز کی ہم پولیٹیکل انٹرپریٹیشنز کرتے ہیں, لیکن مجھے یہ لگ رہا ہے کہ ابھی جیسا وہ کہہ رہی ہیں وہاں سے جا کے بھی جتنے بیانات وغیرہ آ رہے ہیں, کہ ایک پہلے سے ہماری ایک لانگ ٹرم بانڈنگ رہی ہے, اور لانگ ٹرم بانڈنگ کے تحت ہمارے لانگ ٹرم پروجیکٹ ہیں, تو اس کو ہم اور مضبوط کر رہے ہیں. چیزیں دنیا میں بہتری کی اور بدلتی ہوئی جتنی کوششیں ہیں سب کا خیر مقدم کیا جانا چاہیے, مجھے لگتا ہے اسی طرف کی ایک چیز ہے.
اچھا, ایک سوال یہ پیدا ہوتا ہے کہ اسرائیل کے ساتھ بھارت کے تعلقات تو ظاہر ہے کہ بہت اچھے ہیں, اور بہت سارے ان کے مشترکہ معاملات بھی ہیں, اور فلسطینی اور اسرائیلیوں کے درمیان ظاہر ہے کہ رقابت ہے, ایک تنازع ہے, تو کیا بھارت اس میں کوئی ثالثی کا رول پلے کرنا چاہتا ہے, یا یہ کہ وہ صرف اپنے طور پر دونوں ملکوں سے یا دونوں علاقوں سے الگ الگ تعلقات رکھنا چاہتا ہے؟
ہاں, جہاں تک میں سمجھ پاتا ہوں کہ یہ دونوں جگہوں سے وہ الگ الگ طریقے سے کریں گے, چونکہ ہندوستان اس طرح سے کہ وہ وہاں دخل دیں گے, دخل دے کے اسرائیل فلسطین کے بیچ میں وہ کوئی کھڑی بننا چاہیں گے, مجھے نہیں لگتا اس طرح کی کوئی چیز ہے. اور جیسا آپ نے ابھی فرمایا کہ اسرائیل کے ساتھ بہت سارے ایگریکلچر کو لے کے ہمارے ان کے جو ایکسچینج کے اتنے سارے ٹورز ہوتے ہیں سال بھر میں, ایگریکلچر اسٹرینتھن پروگرامس تو مجھے لگتا ہے سب سے زیادہ ہم اسرائیل کے ساتھ کرتے ہیں. تو اور ہمارے ظاہر طور پہ جیسے آپ جانتے ہیں کہ انڈیا ایگریکلچر بیسڈ اکانومی بیسڈ کنٹری ہے, تو اگر آپ دیکھیں تو ہمارے لیے کور کنٹری ہے, کور پلیس ہے اسرائیل. تو مجھے لگتا ہے کہ ہم ایسا کوئی کام ہندوستان کی جو گورنمنٹ ہے وہ نہیں کرے گی کہ بیچ میں دخل دے کے اسرائیل سے سمبندھ بگاڑے اور بیچ میں کوئی تھرڈ پلیئر بننا اور یا ادھر سے ادھر کے جھگڑے کے بیچ میں کوئی کڑی بننا چاہے.
اچھا, اب ایک سوال اور یہ پیدا ہوتا ہے کہ جو اس وقت صورت حال ہے مشرق وسطی کے, خاص طور پر ایران سعودی تنازع کے بعد, کیا اس سلسلے میں بھی کوئی چیز زیر بحث آئے گی, کوئی گفتگو ہوگی؟
اب دیکھیں یہ تو میں ابھی نہیں کہہ سکتا ہوں, ابھی تو ایران لفٹ ہوا تو ہندوستان میں صرف ایک ہی خبر ہے کہ تیل بھی سستا ہو سکتا ہے, تو جو کامن آدمی کے لیے اسی طرح سے خبر آتی ہے تو سب اس کا سب سے جو ایزی انٹرپریٹیشن ہوتا ہے لوگ اسے ایزی انٹرپریٹیشن کی اور جاتے ہیں. لیکن ظاہر طور پہ بہت ساری آپ دیکھیں کہ جیسے گلوبل لیول پہ جو ٹیررزم کے خلاف ایک لڑائی ہے, یا آپ اس کو ٹیررزم کے خلاف کچھ لوگ لڑائی کہتے ہیں, کچھ لوگ کہتے ہیں کہ جو دنیا کی پولیٹکس ہے وہ اپنے اپنے طریقے سے گول بندی کرتی ہے, تو اگر آپ اس کو اس پولیٹیکل سینس میں بھی دیکھیں تو ایک دنیا کے دوسرے طریقے کی گول بندی کی بھی ایک کڑی ہے. تو مجھے لگتا ہے کہ ابھی آج جو ایران کا یہ لفٹ ہے, بین لفٹ ہے, آنے والے تین چار دنوں, پانچ دنوں, چھ دنوں میں, آٹھ دس دنوں میں یہ چیزیں تھوڑا اور کلیئر ہو کے آئیں گی.
اچھا, بھارت کے وزیر اعظم بھی دورہ کرنے والے ہیں ان علاقوں کا؟
جی ہاں, یہ پہلے سے طے تھا, پہلے سے طے ہے کہ جائیں گے, پھر اس کے بعد وہ جائیں گے. مجھے لگتا ہے کہ بھارت کے جو وزیر اعظم ہیں ان پہ تو یہ رہتا ہے کہ صاحب وہ سارے ملک جاتے ہیں, بہت سارے دورے کرتے ہیں, تو ظاہر طور پہ وہ بھی وہاں بھی دورہ کرنے جائیں گے. لیکن مجھے لگتا ہے کہ ایک اچھی بات ہے کہ اگر پاکستان کے ساتھ بات چیت کو ٹھیک کر رہے ہیں, اور ایک ایسی کانفلکٹ کی چیزیں ہیں جہاں پہ ایک طرف سے کنارے ہٹ جاتے ہیں اسرائیل اور فلسطین کے معاملے میں کہ صاحب آپ ایک کے ساتھ کھڑے ہیں باقی جگہ نہیں جا رہے ہیں, تو مجھے لگتا ہے کہ ہو سکتا ہے کہ اس طرح کی جو کوششیں ہیں کہیں نہ کہیں پیس پروسیس کو آگے بڑھانے میں مدد کریں.
بہت شکریہ پرتاب سومنشی صاحب آپ کا. اور سامعین, اب ہم گفتگو کریں گے اپنے اگلے موضوع کے اوپر. جیسا کہ آپ خبروں میں سن چکے ہیں کہ بیجنگ میں آج ایک نئے بینک کا افتتاح ہوا ہے, جو ظاہر ہے کہ ملک کی اور دنیا کی بدلتی ہوئی صورتحال میں ایک بہت ہی عجیب و غریب فینومینا ہے, اور اس کے جو اسیٹس ہیں وہ ورلڈ بینک کے تقریباً آدھے ہیں, یعنی بہت زیادہ ہیں. تو اب دیکھنا یہ ہے کہ یہ کس طرح پلے آؤٹ کرتا ہے. ڈاکٹر اشفاق اسد خان صاحب ہمارے ساتھ ہیں, جو کہ پاکستان کے سابق مشیر عمر خارجہ ہیں, مشیر عمر خزانہ ہیں, ہم ان سے گفتگو کریں گے. ڈاکٹر صاحب ہمارے ساتھ ہیں آپ؟ ڈاکٹر اشفاق حسن خان صاحب ہمارے ساتھ ہیں؟ ہم ایک بریک لیتے ہیں, جس کے بعد ڈاکٹر صاحب سے گفتگو کرتے ہیں.
گلوبل ایشوز پر دو ٹوک بات.
ملیہ صاحبہ, کیا اس کی وجہ اسلاموفوبیا ہے؟ کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے.
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین کو لینے کو تیار ہیں, لیکن مسلمان مہاجرین کو لینے کو تیار نہیں ہیں.
کوآپریشن ود کنٹریز لائک پاکستان وچ وی آر آلریڈی پارٹنرنگ ود ان دس فائٹ اگینسٹ ٹیررزم.
کہ پاکستان کا پورے کا پورا فوکس صرف یہ ہے کہ بھارت پاکستان کو جنگ میں مطلق نہ کر سکے.
غیر جانبدار بحث.
ریمیٹینس کا واقعہ ہوا پاکستان کے اندر, کہاں تھی عدالتیں, کہاں تھی آزاد ہے کہ ہماری عدالتیں, کیا یہ عدالتوں کا فیصلہ تھا؟
پاکستان میں دیکھیں ایک تو کلچر ہے سائلنس کا, اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز اس موضوع سے اس چیز کا تعلق.
انڈیپینڈنس ایونیو واشنگٹن ڈی سی سے محمد عاطف کے ساتھ.
ویسے ویلکم بیک جی ڈاکٹر صاحب. اے آئی آئی بی کا جو فیتا کاٹا گیا ہے اور یہ ایک بڑا اس کو اہمیت دی جا رہی ہے, آپ کے خیال میں کیا سگنیفیکینس ہے اس بینک کی, ملک کی, اس ملک کی, ایشیا کی اور دنیا کی جو موجودہ معاشی صورتحال ہے اس میں؟
اس میں میں اس کو طریقے سے دیکھوں گا. ایک تو چائنا کا اپنا ایک کردار, ایشیا پیسیفک جو ممالک ہیں ان کو اس سے کیا فائدہ ہوگا. اس سے
جی
یہ کہ جیسا کہ آپ کو پتا ہے کہ چائنا اس وقت نمبر ٹو لارجسٹ اکانومی ان دا ورلڈ امریکہ کے بعد
جی,
اور تیسرے نمبر پہ جاپان ہے, لیکن اگر پرچیزنگ پاور پیرٹی کے بیسس پہ دیکھا جائے تو یہ لارجسٹ اکانومی ہے. اس کو یہ اپنا اثر رسوخ بھی طریقے سے ایک جس طریقے سے سپر پاور ہوتا ہے اکنامک پاور, تو وہ اس کو اس کا اظہار بھی کرنا چاہتا ہے. انہوں نے یہ انیشیٹو لیا. کچھ ایسے حالات ہوئے جیسے 2008-09 کے جو اکنامک,
ڈاکٹر صاحب آپ کی لائن بڑی خراب ہے, اگر آپ اس کو بند کر دیں تو ہم آپ کو دوبارہ کنیکٹ کرتے ہیں. بہت زیادہ خراب ہے جی, پلیز
جی بند کر دیتا ہوں
جی, دوبارہ ہم آپ کو ڈائل کرتے ہیں. ان دا مین ٹائم ایک ہم بریک لیں گے اور پھر ڈاکٹر صاحب سے گفتگو کریں گے کہ وہ اس سلسلے میں کیا کہتے ہیں, ان کی لائن کافی خراب ہے, بات سمجھ میں نہیں آ رہی جی.
گلوبل ایشوز پر دو ٹوک بات.
ملیہ صاحبہ, کیا اس کی وجہ اسلاموفوبیا ہے, کیا یورپ خوف زدہ ہے؟
دنیا بھر سے ماہرین کی رائے.
جب ان کو مہاجرین کا سامنا کرنا پڑا تو انہوں نے کہا ہاں ہم مہاجرین تو لینے کو تیار ہیں, لیکن مسلمان مہاجرین تو لینے کو تیار نہیں ہیں.
Cooperation with countries like Pakistan, which we're already partnering with in this fight against terrorism.
کہ پاکستان کا پورا فوکس صرف یہ ہے کہ بھارت پاکستان کو جنگ میں مطلب نہ کر سکے.
غیر جانبدار بحث.
ریمیٹینس کا واقعہ ہوا پاکستان کے اندر, کہاں تھی عدالتیں, کہاں تھی آزاد ہے کہ ہماری عدالتیں, کیا یہ عدالتوں کا فیصلہ تھا؟
پاکستان میں دیکھیں ایک تو کلچر ہے سائلنس کا, اور خاص طور پہ جہاں پہ سیکشوئل ابیوز یا کوئی بھی چیز اس موضوع سے جس کا تعلق.
انڈیپینڈنس ایونیو واشنگٹن ڈی سی سے محمد عاطف کے ساتھ.
جی ڈاکٹر صاحب معاف کیجیے گا, آپ کی لائن ذرا خراب ہو رہی تھی, فرمائیے.
کوئی بات جی, یا میں یہ بتا رہا تھا کہ چائنا ایک اپنا جو اکنامک پاور ہے اس کو دنیا میں بھی بتانا بھی چاہتا ہے, اور اس کے علاوہ بھی ایک یہ جو امپورٹنٹ فیکٹر میں سمجھتا ہوں اس بینک کے جو انیشیٹو لیا گیا کہ جب 2008-09 میں یہ ایک گلوبل اکنامک میلٹ ڈاؤن ہوا تو اس سے ایشیا پیسیفک کے ممالک کو بہت زیادہ نقصان پہنچا, اور انہوں اس وقت یہ خیال آیا کہ یہ نقصان تو ہم تو اس کے ذمہ دار بھی نہیں ہیں, ذمہ دار تو کوئی اور ہے, اور نقصان ہمیں ہو گیا ہے, اور اب اگر ہمیں مدد کی ضرورت ہے تو پھر ہم انہی کی طرف جا رہے ہیں جنہوں نے نقصان یہ کیا ہے ہمارا, یعنی کہ ورلڈ بینک, آئی ایم ایف, انہی کی طرف رجوع کرنا پڑا ان کو بیلنس آف پیمنٹ سپورٹ کے لیے. تو یہ ایک ریئلائزیشن ڈیولپ ہوئی ایشیا پیسیفک ریجن میں کہ ہمارے پاس ٹوٹل اس ریجن میں تقریباً 5.5 trillion dollars کا ریزرو ہے, تو ہم کیوں نہ اس کو استعمال کریں. چائنا کے پاس بھی تقریباً 3 billion dollars کا ریزرو تھا, تو 3 trillion dollars, تو انہوں نے کہا کہ جی یہ اس پورے ریجن میں اتنا زیادہ ریزرو موجود ہے اور اس سے دوسرے ممالک بینیفٹ حاصل کرتے ہیں, تو کیوں نہ ہم اپنا کوئی ایک ایسا بینک بنائیں کہ جب ایسا برا وقت آئے تو یہاں یہ اس بینک سے مدد حاصل کی جائے. تو یہ ایک وہ فیکٹر تھا جو گلوبل اکنامک میل ڈاؤن کے بعد جو نئی تھنکنگ آئی ایشیا پیسیفک ممالک میں, چائنا نے لیڈ لیا اور یہ بینک بنا. دوسری چیز یہ ہے, تیسری تھرڈ فیکٹر, کہ یہ آپ دیکھ رہے ہیں کہ یہ ون بیلٹ ون روڈ یا چائنیز سلک روڈ کا بڑا ذکر ہے, اور یہ چائنا کا یہ بہت امپورٹنٹ انیشیٹو ہے جو دنیا کے بہت سارے ممالک کو لنک کر رہا ہے. تو چائنا کو یہ خیال ضرور آیا کہ اتنے اس کے لیے ہمیں انفراسٹرکچر کی بڑی ڈیولپمنٹ کی ضرورت ہے. اور ظاہر سی بات ہے کہ اس ریجن میں یا تو ایشین ڈیولپمنٹ بینک ہے یا ورلڈ بینک ہے, ان دونوں ممالک نے کبھی اس انیشیٹو کے لیے اتنے بڑے پیمانے پہ قرضہ وہ شاید نہ دے سکے. لہذا یہ بھی ایک فیکٹر تھا کہ اپنا ایک انفراسٹرکچر ڈیولپمنٹ بینک بنایا جائے جو اس ریجن کے جو انفراسٹرکچر باٹل نیکس ہے اس کو دور کرنے میں یہ مددگار ثابت ہو. تو یہ چائنا کا انیشیٹو تھا. اس سے ہم جیسے ممالک جو ہیں ایشیا پیسیفک میں, پاکستان بھی اس کا ایک فاؤنڈنگ ممبر ہے, تو ہمیں بھی ایک آلٹرنیٹو سورس آف فنڈنگ مل جائے گا. ایشین ڈیولپمنٹ بینک سے بھی ہم پیسے لیتے رہتے ہیں, ورلڈ بینک سے بھی پیسے لیتے ہیں, تو ایک ہمارے لیے اور بھی ایک ایونیو نکل آئے گا, آ گیا ہے, جس سے ہمارے جو ڈیولپمنٹ پروجیکٹس ہیں اس کی فائنینسنگ میں ہمیں اور ہم جیسے بہت سارے ملکوں کو سہولت ہوگی.
اچھا ڈاکٹر اشفاق, یہ بتائیے کہ اس کا جو اتھرائز کیپٹل ہے وہ تقریباً 100 بلین ڈالرز ہے, جو کوئی تقریباً ورلڈ بینک کا ہاف کے قریب بنتا ہے, تو کیا آپ یہ سمجھتے ہیں کہ یہ کوئی آلٹرنیٹ فائنینشیل انسٹیٹیوشن ڈیولپ ہو رہا ہے؟
بالکل. دیکھیں یہ میں پہلے بھی اپنے آرٹیکلز وغیرہ میں بھی ذکر کر چکا تھا کہ جب ایشین ڈیولپمنٹ بینک ایگزسٹ کر سکتا ہے ان دی پریزنس آف ورلڈ بینک, تو کیوں نہیں ایک تیسرا ایشین انفراسٹرکچر ڈیولپمنٹ بینک ایگزسٹ کر سکتا ہے اس ریجن میں بھی. اور اس سے کیا ہوگا, یہ سپلیمنٹ کرے گا ایفرٹ کو. ورلڈ بینک اور آئی ایم ایف اور ایشین ڈیولپمنٹ بینک شاید اتنے ممالک کو اتنے پیمانے پہ فنڈنگ نہیں کر سک رہے ہوں گے پروجیکٹ کو, تو یہ تیسرا ایونیو ہے جو ان دونوں کے ایفرٹ کو کمپلیمنٹ کرے گا. اس سے ایک چیز میں آپ کو بتاتا چلوں
جی,
کہ ایک یہ بھی تھنکنگ ہے ایشیا پیسیفک ریجن میں کہ جب انٹرنیشنل مانیٹری فنڈ کے ساتھ ساتھ کیوں نہ ہم ایشین مانیٹری فنڈ ایک طرف بھی توجہ دیں. اور اس کا ریزن یہ ہے کہ جب ورلڈ بینک کام کر سکتا ہے ایشین ڈیولپمنٹ بینک کی موجودگی میں, تو آئی ایم ایف انٹرنیشنل مانیٹری فنڈ ایشین مانیٹری فنڈ کے ساتھ کیوں نہیں کام کر سکتا ہے. تو یہ بھی ایک تھنکنگ ہے جو چل رہی ہے ابھی فرسٹ اسٹیج پہ. یہ ایشیا انفراسٹرکچر انویسٹمنٹ بینک تو آ گیا ہے, لیکن مجھے لگتا ہے کہ آگے چل کر اس پہ بھی کام ہوگا, کیونکہ ایک اور بھی اس کی وجہ ہے. اور جیسا کہ یونائٹیڈ اسٹیٹس میں بھی ان کے جو کانگریس ہے اس کی بھی ریئلائزیشن ہے کہ چائنا کے جس طریقے سے ایمرج ہوا ہے ایز اے اکنامک پاور, اس کی پذیرائی آئی ایم ایف وغیرہ میں اس طریقے سے نہیں ہوئی ہے, اس کے شیئر کو اس طریقے سے نہیں بڑھنے دیا گیا ہے. آئی ایم ایف میں ایک ریفارم ہے جو 2010 سے چل رہا ہے, آج 2016 ہو گیا ہے, اس ریفارم پہ کوئی عمل درآمد نہیں ہوا. وہ سارا اس کا بلو پرنٹ بھی تیار ہے جس میں بہت سارے جو ترقی پذیر ممالک ہیں انکلوڈنگ چائنا, ان کا رول جو ہے وہ اس نے بڑھنا ہے وہاں پر, لیکن یو ایس کانگریس اس کی طرف توجہ نہیں دے رہی ہے, جس کی وجہ سے یہ ممالک جو ہیں اب اپنے طور پہ بھی انیشیٹو لے رہے ہیں اور یہ آئی ایم ایف پہ اتنی زیادہ ڈیپینڈنس جو ہے اب نہیں شو کرنا چاہتے ہیں.
تو مطلب یہ کہ جیسا کہ ابھی ہم گفتگو کر رہے تھے کہ یہ ایک پیرلل فائنینشل سسٹم دنیا کا بن رہا ہے.
بالکل, اس میں کوئی شک نہیں ہے, یہ بن چکا ہے آلریڈی, اور اب ایشین مانیٹری فنڈ کی طرف بھی قدم بڑھے گا. گوکہ یہ پہلے بھی تھا, اس کو جاپان نے ٹرن ڈاؤن کیا تھا, لیکن جب یہ بن سکتا ہے ایشین انفراسٹرکچر انویسٹمنٹ بینک, تو میرا اپنا خیال ہے کہ ایشین مانیٹری فنڈ کی طرف بھی لوگ قدم بڑھائیں گے.
ڈاکٹر اشفاق حسن خان صاحب, بہت شکریہ آپ کا. یہ ایک بڑا امپورٹنٹ ٹاپک تھا جس پر آپ جیسا ایک ماہر معاشیاتی گفتگو کر سکتا تھا. میں بہت شکر گزار ہوں آپ کا. اور سامعین کے ساتھ ہی اب ہمارے آج کے پروگرام کا وقت ختم ہوتا ہے. اب اپنے میزبان قمر عباس جعفری کو آئندہ پروگرام تک کے لیے اجازت دیجیے. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
واٹس اپ پاکستان، کیا سین ہے پاکستان؟ جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان، کیا سین ہے پاکستان؟ urduvoa.com.